मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाजारे आचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र, आज हामी बाइबल अध्ययन प्रस्थान 7 अध्यायबाट गर्न गइरहेका छौँ। यहाँ हामी मुख्य कुरा देख्छौँ, मूसालाई फिरौन कहाँ जान र उसलाई इसरायलका सन्तानहरूलाई जान दियोस् भनेर सोध्न उत्साहित गरिन्दछन्। मूसाको लौरो साँपमा परिवर्तन हुँदछ, साथै मिस्री जादुगरहरूले पनि तिनीहरूका लौराहरू साँपमा परिवर्तन गरिदिन्छन्। अनि फिरौनको हृदय कठोर हुँदछ र परमेश्वरले पहिले विपत्ति पठाउनुहुन्छ जुन पानी रगतमा परिणत हुन्छ। अनि यो 7 अध्यायको टिप्पणी, मिस्रका देवदेवता र इसरायलको परमप्रभु परमेश्वरको बीचमा युद्ध अहिलेसम्म भएको छैन, तर अहिले हामी यसमा आइरहेका छौँ। परमेश्वरले इसरायलका सन्तानहरूलाई मूसा र हारुन साथै वृद्ध फिरौनलाई यसको लागि तयारी गरिरहनु भएको छ। मूसा फिरौनको अगाडि उभिन गइरहेका छन्, तर हारुनले चाहिँ प्रवक्ताको काम गर्नेछन्। के मूसाको जिब्रो बाक्लो थियो? के तिनी बकबक गर्ने व्यक्ति थिए वा बोल्ने कुरामा केही समस्या थियो? मेरो व्यक्तिगत विचार यो छ कि मूसाको समस्या मनोवैज्ञानिक हो, जुनलाई हामी अङ्ग्रेजीमा साइकोलोजिकल भन्दछौँ। मिद्यानको उजाड स्थानमा 40 वर्ष बिताएपछि तिनले आफैलाई अति नै अयोग्य, अपर्याप्त र भयभीतको महसुस गरे। तर परमेश्वर यो कुरा स्पष्ट बनाउन चाहनुहुन्थ्यो कि मूसा होइन, तर उहाँ स्वयंले इसरायलीहरूको सन्तानलाई छुटकारा दिन गइरहनु भएको छ। अनि उही बेला म यो पनि भन्न चाहन्छु कि यो नै एक कारण हो आज परमेश्वर व्यक्ति विशेष जीवनमा र चर्चहरूमा चाल लिन कठिनको कुरा भएको छ। उहाँलाई त्यहाँ केही व्यक्ति वा केही संस्थाहरू आफ्नो बारेमा ठुलो ठुलो कुरा गर्न मन पराउँछन् र हरेक असल कुराको प्राप्तिको लागि आफैलाई श्रेय दिन्छन्। जब हामी सधैँ खास श्रेय आफैमाथि मात्र लिन चाहन्छौँ, परमेश्वरको सामर्थ्य बाहुली प्रकट हुने छैन। परमेश्वरले मानव मूल तत्त्वलाई झिकी पठाउनु परेको थियो, किनभने उहाँ शरीरलाई प्रयोग गर्न सक्नुहुन्न। प्रेरित पावलद्वारा परमेश्वर बोलिरहनु भएको छ रोमी 7 अध्यायको 18 पदमा, किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिँ मसित हाजिरै छ तर असल काम गर्ने भने छैन। केही मानिसहरूको निम्ति कुनै असल काम गर्ने कुरा छैन, मानिसमा भन्ने कुरामा विश्वास गर्न कठिन कुरा हो, किनभने तिनीहरू यसमा भर पर्दछन्, विशेष गरेर आपतकालको समयमा। तर परमेश्वर हाम्रो शरीरलाई चाहनुहुन्न, उहाँ यसलाई प्रयोग गर्न सक्नुहुन्न, उहाँ प्रयोग गर्न सक्नुहुने छैन। परमेश्वरले शरीरलाई झट्टै अलग्गै राख्नु भएको छ र हारुनले मूसाको लागि बोल्नेछ। पहिलो कुरा देख्नेछौँ अध्याय छमा मूसालाई दिएको नयाँ अर्को आज्ञा आदेश दिने काम निरन्तर जारी रहन्छ। सबभन्दा पहिले छ अध्यायको 28 पददेखि 30 पद पढिदिन्छु, यसपछि प्रस्थान 7 अध्यायको 1 हामी आरम्भ गर्नेछौँ। 6:28-30 पदमा भनिएको छ, जुन दिन परमप्रभुले मिश्रमा मोसासित कुरा गर्नुभयो त्यसै दिन परमप्रभुले मोसालाई भन्नुभयो, म परमप्रभु हुँ, मैले तँलाई जे जे कुरा भन्न लागेको छु ती सबै मिश्रका राजा फिरुनलाई भन्। तर मोसाले परमप्रभुलाई भने, हेर्नुहोस् मेरो जिब्रो उस्तो लाग्दैन, फिरुनले कसरी मेरो कुरा खालन् र। यसपछि प्रस्थान 7:1 भनिएको छ, तब परमप्रभुले मूसालाई भन्नुभयो, हेर मैले तँलाई फिरुनको निम्ति ईश्वर तुल्य बनाएको छु, औ तेरो दाजु हारुन तेरो प्रवक्ता हुनेछ। यो अगमवक्ताको एक उक्तम परिभाषा हो जुन यहाँ हामी पाउँछौँ। मूसा फिरुनको निम्ति ईश्वर तुल्य हुन गइरहेका थिए, हारुन मूसाको प्रवक्ता हुन गइरहेका थिए। अगमवक्ता तिनै व्यक्ति हुन् जो परमेश्वरको लागि बोल्दछन्, र अगमवक्ता तिनै व्यक्ति हुन् जससँग परमेश्वरबाट मानिसलाई दिने सन्देश छ। एक अगमवक्ता पुजारीको ठिक विपरीत हो, तिनी परमेश्वरबाट सन्देश लिएर बाहिर आउँदछन् र मानिसहरू कहाँ जान्छन्। तर पुजारीले मानिसलाई परमेश्वरको अगाडि प्रतिनिधित्व गर्दछ, पुजारी परमेश्वरको निम्ति बोल्ने छैन र अगमवक्ताले परमेश्वरको अगाडि मानिसलाई प्रतिनिधित्व गर्ने छैन, उसले परमेश्वरको प्रतिनिधित्व गर्दछ। हारुनले मूसालाई मानिसहरूको अगाडि प्रतिनिधित्व गर्नेछन् र मूसाले दुवै मानिस र फिरुनको अगाडि परमेश्वरको प्रतिनिधित्व गर्दछ। भनिएको छ, तब परमप्रभुले मूसालाई भन्नुभयो, हेर मैले तँलाई फिरुनको निम्ति ईश्वर तुल्य बनाएको छु, औ तेरो दाजु हारुन तेरो प्रवक्ता हुनेछ। पद 2-3 भनिएको छ, म जे तँलाई हुकुम गर्नेछु तैँले त्यही बता, र तेरो दाजु हारुनले इसरायलीहरूलाई त्यसको देशबाट जान देओस् भनी फिरुनलाई भन्नेछ। तर म फिरुनको हृदय कठोर गराइदिनेछु, अनि मेरा चिन्हहरू र आश्चर्य कर्महरूको संख्या मिश्रमा बढाउनेछु। यहाँ उल्लेखित फिरुनको हृदय कठोर पारिदिनेछु भन्ने परमेश्वरको कथन चाहिँ लाक्षणिक हो, जुनको अर्थ हो घुमाउनु वा बटारिदिनु। यसको मतलब परमेश्वरले फिरुनको हृदय घुमाइदिनु भयो, उहाँ उसको हृदयभित्र भएको कुरालाई निचोरिरहनु भएको छ। परमेश्वरले तिनलाई त्यो काम गर्न बाध्य गराउनु भयो जुन तिनी वास्तवमा गर्न चाहन्थे। फिरुन आजका ती राजनीतिज्ञहरू जस्ता व्यक्ति थिए, तिनीहरू एउटा कुरा महसुस गर्दछन् र अर्को कुरा बोल्दछन्। फिरुन इसरायलीहरूलाई पठाउन चाहँदैनथ्यो, तापनि तिनी दयालु शासकको रूपमा प्रकट हुन चाहन्थे। तिनी चाहन्थे कि हरेकले तिनलाई उद्धार चितको शासक सोचेको, तर यो इसरायलीहरूको मामलामा तिनी कठोर थिए। परमेश्वर फिरुनलाई अदालतमा ल्याउन गइरहनु भएको छ र तिनले वास्तवमा के महसुस गर्दछन् त्यस कुराको स्वीकार गर्न लगाउनुहुन्छ। परमेश्वर फिरुनलाई अदालतमा ल्याइरहनु भएको छ र भनिरहनु भएको छ, त ती कुराहरूको प्रकट गर्न गइरहेको छस् जुन वास्तवमा तेरो हृदयभित्र छ। त एउटा कुरा भन्छस् र काम चाहिँ अर्कै गर्छस्, यो गर्न सक्दैनस्। परमेश्वर यस विशेष मामलामा राजाको हातलाई बाध्य गराइरहनु भएको छ, अनि यही नै परमेश्वर हरेक व्यक्ति विशेषसँग गर्न गइरहनु भएको छ जुन कुनै दिन उहाँको उपस्थितिमा आउनेछ। तपाईँ त्यही रूपमा देखिनुहुनेछ जस्तो कि वास्तवमा तपाईँ हुनुहुन्छ। पद 4-5 भनिएको छ, तर फिरुनले चाहिँ तिमीहरूका कुरा सुन्ने छैन, अनि म आफ्नो शक्ति मिश्रमाथि देखाउनेछु र मेरो सेना इसरायलीहरू अर्थात् मेरा प्रजाको ठुलो इन्साफ गरिकन म तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु, जब म मिश्रमाथि आफ्नो हात उठाएर तिनीहरूकै बीचबाट इसरायलीहरूलाई निकालेर ल्याउनेछु, तब मिश्रहरूले थाहा पाउनेछन् कि म परमप्रभु रहेछु। आगे पद 6 र 7 भनिएको छ, अनि मोसा र हारूनले त्यसै गरे, परमप्रभुले तिनीहरूलाई हुकुम गर्नु भए बमोजिम तिनीहरूले गरे। फिरुनसित कुरा गर्दा मोसा 80 वर्षका र हारून चाहिँ 83 वर्षका थिए। हारून चाहिँ मोसा भन्दा 3 वर्ष जेठा थिए। अनि पद 8 र 9 भनिएको छ, 8 र 9 तब परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, फिरुनले तिमीहरूलाई आफ्नो निम्ति कुनै आश्चर्य कर्म देखाऊ भन्दा तैँले चाहिँ हारूनलाई भन्नु, तपाईँको लौरो लिएर फिरुनको सामने फ्याँकिदिनुहोस् र त्यो साँप बनोस्। यहाँ फिरुन मोसा र हारूनलाई प्रश्न सोध्न गइरहेका छन् कि तिमीहरूको परिचय पत्र कहाँ छ, तिमीहरू मेरो अगाडि आएर म माथि यो महान माग राख्यौ, अहिले मलाई तिमीहरूका अधिकारको देखाऊ। अनि हारूनको लौरो चाहिँ अधिकारको चिनो हुने थियो। भनिएको छ, तपाईँको लौरो लिएर फिरुनको सामने फ्याँकिदिनुहोस् र त्यो साँप बनोस्। अनि निम्न पदहरूमा हामी देख्छौँ मिश्री जादुगरहरू। पद 10 भनिएको छ, तब मोसा र हारून फिरुन कहाँ गएर परमप्रभुले आज्ञा गर्नु भए बमोजिम हारूनले आफ्नो लौरो लिएर फिरुन र तिनका भारदारहरूका सामने फालिदिए, तब त्यो साँप बन्यो। यस अनुच्छेदमा साँप शब्दको बारेमा केही प्रश्न छ, किनभने मिश्रको इतिहासमा साँपको बारेमा धेरै सानो इतिहास छ। वास्तवमा यहाँ उल्लेख गरिएको साँप चाहिँ गोही हो। मोसाको समयमा मिश्रको नील नदीमा र त्यस मुलुकको पोखरीहरूमा तालहरूमा थुप्रै यी जन्तुहरू रहेका थिए। अहिले लौरो गोही बन्यो। जब हामी परमेश्वरले व्यवहार गरिरहनु भएको हरेक विपत्तिहरूको बारेमा अध्ययन गर्दछौँ, यो विशेष गरेर प्राणी विज्ञानको बारेमा हो, जसको मतलब मिश्रका देवताहरू या त जन्तुहरू थिए या चरा वा किराहरू। पाउले यसको बारेमा लेखे थिए रोमी 1:22-23 पदमा, बुद्धिमानी छु भनेर तिनीहरू मूर्ख भए र अविनाशी परमेश्वरको महिमालाई तिनीहरूले विनाशी मानिस, चरा, चुरुङ्गी, चारखुट्टे जीवात र घस्रने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। मिश्रीहरूले हरेक कुराको प्रतीकद्वारा प्रकट गर्थे। तिनीहरूले दुर्बोध वा अर्मुत विचारको लिँदथे र यसलाई मूर्तिको ठोस आकृतिमा रचना गर्दथे वा बनाउँथे। तिनीहरूसँग देव देवताहरू थिए जुनले जीवनको हरेक कार्य र स्थितिको प्रतिनिधित्व गर्दथे। तिनीहरूले कुनै वस्तुको छोडेनन्। तिनीहरूले एकमात्र परमेश्वरमा आस्था र विश्वासलाई बहु देव देवतामा आस्था र विश्वासमा परिवर्तन गरे। यसपछि यिनै कुरामा मिश्रहरू विश्वास गर्थे। अनि यही नै कुरा पाउले एथेन्समा गएको बेला पत्ता लगाएका थिए। तिनीहरूले अजान परमेश्वरको स्मारक पत्ता लगाएका थिए। प्रेरित 17:23 पदमा पाउल भन्छन्, किनकि घुमफिर गर्दा र तपाईँहरूका भक्ति गर्ने ठाउँहरू हेर्न जाँदा मैले एउटा यस्तो स्थान पनि भेटाएँ जसमा नजानिएका देवताका निम्ति भन्ने लेखिएको रहेछ। यसैले जसको भक्ति तपाईँहरू नजानिकन गर्नुहुन्छ उहाँकै विषयमा म तपाईँहरूलाई बताउँछु। यदि कुनै मानिसले यी भिन्न भिन्नै देवताहरूको पूजा गर्छ भने तिनले जीवित र सत्य परमेश्वरको थाहा पाउन सक्दैन। त्यसैले इसरायलको परमप्रभु परमेश्वर आफ्नो शक्ति देखाउन र आफ्नो त्यो सामर्थ्य प्रकट गर्नलाई र उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने कुरा देखाउनलाई हमला गर्नुहुन्छ। यस अनुच्छेदमा उल्लेखित साँप शब्द हिब्रू भाषामा हो तानिन, जुनको अर्थ बाइबलमा साँपको रूपमा कहीँ पनि उल्लेख भएको छैन। यसैयाको पुस्तकमा र इजिकेलको पुस्तकमा यसलाई ड्रागनको रूपमा लिएको छ। यो शब्दको पछाडि सैतानिक अर्थ दिनलाई प्रयोग गरिएको छ। त्यही कारण सम्भवत अनुवादकहरूले यस शब्दलाई साँपको शब्दमा प्रयोग गरे। चाहे कारण जेसुकै होस्, वास्तविकता यो हो कि मिश्रीहरू गोहीको पूजा गर्थे। यसले मिश्रको धर्ममा र आराधनामा ठुलो स्थान ओगटेको थियो। सेवक चाहिँ गोहीको शिर भएको खराब दुष्टको देउता थियो। अपेपी सबै सौर्य देउताहरूको नित्य मुख्य शत्रु गोहीको रूपमा प्रकट भयो। मिश्रीहरू जादुगरी धार्मिक कृत्यमा लाग्दथे, जुन थेबेस सहरमा भएको अमेन राको मन्दिरमा गरिन्थ्यो। अपेपी स्वर्गको सबभन्दा माथिल्लो भागमा रहन्थ्यो र सूर्य देवता राको उदाउने कामको रोक्न प्रयत्न गर्दथ्यो। त्यसले बिजुली, चमक, गर्जन, आँधी तुफान, वर्षा, हावा हुन्डरीको खलबलाइदिन्थ्यो र अन्धकार, तुवालो, तुसारो, बादलले आकाशलाई छाइदिएर सूर्यको ज्योतिलाई अस्पष्ट पारिदिन कोसिस गर्दथ्यो। मिश्री धार्मिक कृत्यहरू चाहिँ अपेपीलाई ध्वस्त गर्नलाई थियो। यो मिश्रको स्थायी आराधना र पूजा थियो र यसैको विरुद्धमा परमेश्वरले पहिले आफ्नो मुक्काको छोडिदिनुभयो। हारुनको लौरो गोही बन्यो। पदमा भनिएको छ, तब मोसा र हारुन फिरुन कहाँ गएर परमप्रभुले आज्ञा गर्नुभए बमोजिम हारुनले आफ्नो लौरो लिएर फिरुन र तिनका भारदारहरूका सामने फालिदिए, तब त्यो साँप बन्यो। पद एघारमा भनिएको छ, तब फिरुनले पनि ज्ञानी मुनि र टुना मुना गर्नेहरूलाई बोलाइ पठाए र ती मिश्रका जादुगरहरूले पनि आफ्ना आफ्ना मन्त्रले त्यसै गरे। हेर्नुहोस् त, मिश्रका जादुगरहरूले हारुनको लौरोको आश्चर्य कर्मको नकल गरे। तिनीहरूले यो जस्तो गरून् वा जसरी गरून् तिनीहरूले यसको राम्ररी प्रदर्शन गरिदिए। तर पावलसँग यसको बारेमा भन्ने वचन छ, दोस्रो तिमोथी 3:8 पदमा, औ मोसालाई विरोध गर्ने जेनस र जेम्रस जस्तै यिनीहरू पनि सत्यको विरोध गर्दछन्। यिनीहरू बुद्धि बिग्रिएका र विश्वासको विषयमा रद्दी मानिसहरू हुन्। यी जादुगरहरूले सत्य र जीवित परमेश्वरको विरोध वा सामना गरे। पद 12-13 भनिएको छ, किनभने तिनीहरू हरेकले आफ्ना आफ्ना लौरो फाले र ती साँप बनिए, तर हारुनको लौरोले तिनीहरूका लौरोलाई निल्यो। तर फिरुनको हृदय कठोर भयो र परमप्रभुले भन्नुभए बमोजिम अनुसार नै तिनले उनीहरूका कुरा सुनेनन्। यो कुरा चाखलाग्दो छ कि मिश्रीहरू गोहीको पूजा गर्दथे र हारुनको लौरोले तिनीहरूका गोहीलाई निली पठाउँछ। यसले फिरुनलाई प्रभाव पार्नुपर्ने थियो, तर यसले तिनलाई प्रभाव पारेन। फिरुनले आफ्नो हृदय कठोर पारे र आफ्नै कुरामा जिद्दीमा रहे। यसपछि हामी निम्न पदहरूमा देख्छौँ पहिलो विपत्ति, जुन पानी रगत हुन्छ। ध्यान लगाएर सुन्नुहोला, 14-19 पदमा भनिएको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, फिरुनको हृदय कठोर भएको छ, त्यसले मानिसहरूलाई जान दिँदैन। त चाहिँ बिहानै फिरुन नदीतिर गइरहेको बेलामा त्यस कहाँ जा। त चाहिँ निल नदीको किनारमा त्यसलाई भेट्न उभिरहनु र त्यो साँप बनिएको लौरो पनि हातमा लैजा। औ त्यसलाई यसो भन्नु, हिब्रूहरूका परमप्रभु परमेश्वरले मलाई यसो भनेर तपाईँ कहाँ पठाउनु भएको छ, मेरा मानिसहरूलाई उजाड स्थानमा मेरो सेवा गर्नलाई जान दे, तर तपाईँले अहिलेसम्म मान्नु भएन। यसकारण परमप्रभु भन्नुहुन्छ, म परमप्रभु हुँ भन्ने कुरा तैँले यसरी थाहा पाउनेछस्, हेर, म निल नदीको पानीलाई मेरो हातमा भएको लौरोले हिर्काउनेछु र त्यो रगत बन्नेछ। औ नदीको माछा मर्नेछ र नदी अति साह्रै गन्हाएको कारण मिश्रीहरूले नदीको पानी खान घिन मान्नेछन्। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, हारुनलाई भन, तेरो लौरो लिएर मिश्रमा जति पानी छन्, अर्थात् नदी, खोला, पोखरी र सबै इनारका पानी रगत भइजाउन् भने ती सबैमाथि तेरो हात पसार र मिश्रभरि भएका काठ अथवा ढुङ्गाका घडाका पानी सबै रगत हुनेछन्। यो अर्को प्रहार हो त्यो कुरामा जुन मिश्रीहरूले पूजा गर्दथे। अहिले पवित्र नील नदीको पानी रगतमा बदलियो। मिश्रीहरूले निल नदीलाई हिप्पीको रूपमा चित्रित गरेका थिए, अर्थात् स्त्रीको दूधहरू भएको एक मोटो मानिसको चित्र कोरेका थिए, जुनले उर्वरता र आहार पोषणको शक्तिहरूको संकेत गर्दथ्यो। यो देवताको मन्दिरमा तिनीहरू यस खालका भजन गाउँदथे जुनको बोल यस प्रकार छ, तपाईँले खेतीबारीमा पानी दिनुहुन्छ जुन राले सृष्टि गरे, तपाईँ नै पोषण आहाराको दाता हुनुहुन्छ र सबै असल कुराको सृष्टिकर्ता हुनुहुन्छ, तपाईँले भकारी असल आशिषले भरिदिनुहुन्छ, तपाईँले गरिब दिन र बेसारालाई ख्याल गर्नुहुन्छ। मित्र, नील नदी तिनीहरूको जीवन दिने स्रोत थियो, अहिले पानी रगतमा बदली हुन्छ र तिनीहरूको निम्ति मृत्यु बन्द छ। जुन कुरा मिश्रमा आशिषको कुरा थियो अहिले श्राप भएको छ, यो परमेश्वरको दण्ड हो। पद 20-25 भनिएको छ, तब मोसा र हारूनले परमप्रभुको आज्ञा बमोजिम गरे, फिरुन र तिनका भारदारहरूकै सामने तिनले लौरो उठाएर नदीको पानीमा हिर्काए, तब नदीमा भएको जम्मै पानी रगत भइहाल्यो, नदीका माछाहरू मरे र नदी गनाउन लाग्यो र मिश्रीहरूले नदीको पानी खान सकेनन्। मिश्रको पानी सबै रगत भयो। मिश्रका जादुगरहरूले पनि आफ्ना मन्त्रद्वारा त्यसै गरे, यसकारण परमप्रभुले भने झैँ फिरुनको हृदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन्। तब फिरुन फर्केर आफ्नो घर गए अनि तिनले यस कुराको ख्यालै पनि राखेनन्। सारा मिश्रीहरूले निलको वरिपरि पानीको लागि जमिन खन्न लागे, किनभने निल नदीको पानी खान सकिँदैन थियो। परमप्रभुको प्रहार नदीमाथि 7 रह्यो। यो विपत्ति 7 रहेको थियो। फिरुनलाई यो परमेश्वरबाट भएको हो भन्ने कुरामा पत्यार लागेन, किनभने तिनका जादुगरहरू पनि यस्तै आश्चर्यको कर्मको नक्कल गर्न सके। यो आश्चर्यजनक कुरा हो। यो साँच्चै नै शैतानको शक्तिको प्रकटीकरण वा प्रत्यक्ष उदाहरण हो। तर चाखलाग्दो कुरा के छ भने त्यस रगतलाई शुद्ध पानीमा फेरि परिवर्तन गर्न तिनीहरू शक्तिहीन थिए। मित्र, शैतानसँग पनि शक्ति छ, तर परमेश्वरको शक्तिको अगाडि त्यसको शक्ति केही पनि होइन। उहाँको सर्वोच्च शक्तिमा त्यो टेक्न सक्दैन, किनभने उहाँ मात्र जीवित र सत्य सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँको अगाडि हरेक घुँडा टेक्नु पर्दछ र हरेक जिब्रोले उहाँ मात्र परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। मित्र, उहाँ हाम्रो उद्धारकर्ता, हामीलाई प्रेम गर्ने, हामीलाई पापबाट मुक्ति गर्ने र पापबाट क्षमा गर्ने अनि शैतानको जकडबाट छुटकारा दिने, हरेक दुःख बिमार र समस्याबाट छुटकारा दिने, विश्रामहीन अशान्तिमा जिएका उदासी आत्माहरूमा शान्ति र आनन्द दिने, जीवनको कुनै पनि आशा नहुनेहरूलाई जीवनको आशा दिने जीवित र सत्य परमेश्वर हुनुहुन्छ। आज तपाईँको जीवनमा के समस्या छ? याद गर्नुहोस्, तपाईँको प्रभु महान भन्दा महान हुनुहुन्छ, जसले भन्नुभयो हिब्रू 13:5 म तिमीलाई कुनै रीतिले छोड्ने छैन, म तिमीलाई त्याग्ने छैन, हे परिश्रम गर्ने र बोझले दबेका हो, म कहाँ हो, म तिमीहरूलाई शान्ति र आराम दिनेछु, विश्राम दिनेछु जुन संसारले दिन सक्दैन। अनि यसैया 41:10 परमप्रभु परमेश्वर भन्नुहुन्छ, नडरा किनकि म तँसित छु, निरुत्साह नहो किनकि म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
प्रिय श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र लेख्न हवस्। हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल।
फेरि एकपल्ट सुन्न हवस्।
मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग विश्ववाणी,
जीपीओ बक्स नम्बर 87, सिलगढी 734401।
ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग
विश्ववाणी, जीपीओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौ।
तबसम्मलाई नमस्कार।